अतिथि देवो भव।
सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 मेगाहर्जबाट दैनिक रूपमा प्रसारण हुँदै आइरहेको कार्यक्रम अतिथि देवो भवको नयाँ श्रृङ्खलामा गोविन्द रिमालको हार्दिक नमस्कार। प्रिय आफन्त, आजको बसाइमा हामीसँग राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मिनराज खण्डेल हुनुहुन्छ। उहाँसँगको अन्तरङ्ग कुराकानी लिएर आज हामी उपस्थित भएका छौँ। खास गरेर आजको बसाइमा हामी सहकारी अभियानसँग सम्बन्धित विषयवस्तुलाई उठाउन खोजिरहेका छौँ। आउनुहोस्, कार्यक्रममा उहाँलाई स्वागत गर्नुतर्फ लागौँ। कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई हार्दिक स्वागत छ।
धन्यवाद गोविन्दजी, राम्रो विजय एफएमलाई समेत।
अहिले सहकारी अभियानको कुरा गर्नुपर्दाखेरि कतातिर गइरहेको छ?
सहकारी अभियान एकदम गतिशीलताका साथ अग्रपङ्क्तितिर अगाडि नै बढिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार सहकारी विभागको करिब 35,000 बढी सहकारी संस्थाहरू स्थापित भइसकेका छन् र करिब 67,00,000 सदस्यहरू विभागले पेस गरेको छ। यद्यपि त्यसमा केही डुप्लिकेसन होला र यसको कुल पुँजी 6,49,00,000 भनिएको छ अहिले। त्यो हिसाबसँग अगाडि परिचालित भइरहेको छ र छरिएका पुँजी, श्रम र सिपलाई एकत्रित गरेर सहकारी अभियान मार्फत आफ्नो सदस्यको, समुदायको र सिङ्गो मुलुकको जनताको जीवनस्तर बदल्ने काममा सहकारी अभियानले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलिरहेको छ र यो कुरालाई हाम्रो लोकतान्त्रिक गणतन्त्र नेपालको यो पहिलो संविधान 2072 यसको निर्देशक सिद्धान्तमा, अर्थ, उद्योग र वाणिज्य नीतिमा र तिनवटा पक्षमध्ये मुलुकका आर्थिक विकासका, सार्वजनिक, निजी र सहकारी मध्येलाई समावेश गरिनु र हाम्रो सङ्घीय मोडेलमा गएको तीन तहको सरकार, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको, तिनै तहको सरकारको साझा कार्यसूचीमा सहकारीलाई राखिनु। यद्यपि अनुसूची 5-9 हामी हेर्दा त्यो तिनवटै 5-9 सबै अनुसूचीमा एउटै मात्र शब्द, एउटै मात्र विषय छ भने त्यो सहकारी छ। अनुसूची 9 सङ्घ, प्रदेश र स्थानीय तहको साझा कार्यसूचीमा 1 सहकारीलाई राखिएको छ। यद्यपि स्थानीय तह र प्रदेश तहमा 2 भए पनि त्यो तिनै तहको साझा कार्यसूचीमा राखिएको छ भने राज्यले पनि महत्त्व दिएको छ। त्यसै अनुसार सहकारी अभियान पनि एकदम अग्र गतिमा अगाडि बढिरहेको हामी पाउँछौँ।
अभियान कर्मी हुनुहुन्छ, सहकारी नितान्त जरुरी छ भन्ने पृष्ठभूमिमा राखिसक्नु भएको छ, तर पनि नेपालको भूगोलको कारणले हो या जनसङ्ख्याको कारण या आर्थिक उत्थानको कारणले चाहिँ सहकारी आवश्यक देख्नु भएको छ?
दुई तिनवटा कुरा। एउटा कुरा त हाम्रो जस्तो मुलुक जहाँ गाउँ गाउँले भरिएको छ, अधिकांश एरिया एकदम विकट धरातल्य स्वरूपहरू छ, एउटै व्यक्तिले धेरै ठुल्ठुला पुँजी लगानी गरेर ठुला उद्योग व्यवसाय गर्न सक्दैनन् र त्यस्तो अवस्थामा हाम्रो सामूहिक रूपले त्यो उत्पादनका क्षेत्रमा, तमाम उत्पादनका क्षेत्रमा, त्यस्तै गरेर सेवा क्षेत्रमा, अरू वितरणका क्षेत्रमा, बजारीकरणका क्षेत्रमा सबैजनाको लागि छरिएका पुँजी, श्रम र सिपलाई एकत्रित गरेर अगाडि बढ्दा आफ्नो सदस्यको, समुदायको, मुलुकको आर्थिक, सामाजिक विकास गर्न सकिँदो रहेछ भन्ने हाम्रो नेपाली अनुभवले पनि त्यो देखाइसकेको छ। त्यस कारणले पनि हाम्रो जस्तो मुलुकको लागि यो समग्र पक्ष, हामी आफू मात्रै सबै भन्दैनौँ, राज्यको आफ्नो भूमिका हुन्छ, निजी पक्ष पनि आफ्नो ठाउँको उसले भूमिका खेलिरहेको हुन्छ र सहकारी क्षेत्रले पनि हामी आफ्नो भूमिका निर्वाह गरेका छौँ। संविधानमा उल्लेख भए अनुसारकै तिनवटा पक्षले आफ्नो ठाउँबाट खेल्न सक्ने भूमिका र सँगसँगै राज्य र सहकारी, निजी क्षेत्र र सहकारी, राज्य निजी क्षेत्र र सहकारी तिनै पछि मिलेर जाने बाटो अलिकति हाम्रो ऐनले सङ्कुचन गरेका छ। त्यो ऐनलाई पनि हामी फुकाउँदैछौँ। त्यो भन्नाले अब तिनै पछि मिलेर काम गर्न सक्ने कुनै उद्योग, व्यवसाय, कम्पनीमा कुनै जानु पऱ्यो भने अहिलेको सहकारी ऐनले बाधक छ। त्यो सहकारी ऐनलाई भोलि हामी फुकाइसकेपछि सबै किसिमका हामी तिनै पछि मिलेर जान सक्ने बाटोलाई पनि अझ खोल्ने हो भने हाम्रो सहकारी अभियानले मुलुकको समग्र विकासमा अत्यन्तै उल्लेख्य योगदान पुर्याउन सक्छ भन्ने हाम्रो निष्कर्ष हो।
अभियान कर्मीहरूकै योगदानको आधारमा नयाँ सहकारी ऐन जारी भएको भन्ने सुनिनमा आउँछ। त्यो हिसाबले हेर्दाखेरि राज्य पक्षबाट जति पनि सहकारीहरूलाई सेवा वा सुविधा प्रदत्त गर्नु पर्थ्यो त्यो नपाएको केही सङ्कुचनको अवस्था अझै हो।
एकदमै हो। यो कुरा के हो भने जब मन्त्रालयबाट, हाम्रो विभागीय मन्त्रालयबाट सहकारी ऐन अगाडि बढाइयो विधेयकको रूपमा, त्यो बेलामा थुप्रै हाम्रा अभियानसँग अभियान मैत्री नभएका, सहकारी मैत्री नभएका विषयहरू थिए। हामीले धेरै कोसिस पनि गऱ्यौँ। हाम्रै प्रावमा सहकारी मन्त्रालयकै सहसचिवको संयोजकको एउटा टिम पनि बन्यो। म राष्ट्रिय सहकारी महासङ्घबाट मैले प्रतिनिधित्व गर्थेँ। त्यो हामी 15 बेसी समय लगाएर अन्तर्राष्ट्रिय ऐनहरू हेऱ्यौँ, आइसिएका गाइडलाइन हेऱ्यौँ, आइएलओका गाइडलाइनहरू अध्ययन गऱ्यौँ, मोडेल ऐनहरूको आधारमा उपयुक्त नेपालको सन्दर्भमा सहकारी ऐन कस्तो हुनुपर्छ भन्ने रूपमा एउटा विधेयक रूपमा मस्यौदा पनि तयार पारेका थियौँ। तर त्यसलाई एकातिर थन्क्याएर राज्य पक्षबाट अलि निरङ्कुश, यसलाई नियन्त्रणमुखी ऐन अगाडि बढाउने काम भयो। पछि हामी अभियानको तर्फबाट धेरै लबिङ गऱ्यौँ अर्थ समितिमा अर्थ समितिको एउटा त्यसको संयोजक पछि जो भरत मोहन अधिकारी भर्खरै बित्नुभयो उहाँप्रति हामी श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छौँ। सहकारीलाई साध्यै धेरै माया गर्नुहुन्थ्यो उहाँको संयोजकतामा 9 सदस्यीय टिमभित्र हामी रेगुलर सम्पर्कमा रह्यौँ, छलफल अन्तर्क्रिया गर्दै धेरै हदसम्म करिब करिब 75-80% चाहिँ सहकारी मैत्री भएपछि अझै 20-25% बाँकी छ। सहकारी मैत्री नभएका दफाहरू छन्, त्यसलाई संशोधन गर्नुपर्छ भन्ने हामी आवाज उठाउँदै आइरहेका थियौँ। र अहिले भर्खरै वर्तमान हाम्रो विभागीय मन्त्री भूमि व्यवस्था सहकारी तथा गरिबी निर्माण मन्त्री आइसक्नु भएपछि, पद्मा अरियाल आउनुभएपछि सहकारी ऐन संशोधनलाई एउटा कार्यदल बनाएको छ, त्यसले काम अब सुरु गर्छ। त्यसपछि सहकारी मैत्री नभएका तफाहरूलाई अझै सहकारी मैत्री बनाएर संविधानको स्पिरिट अनुसार अगाडि लानुपर्छ भन्ने हिसाबमा हामी अगाडि बढिरहेछौँ।
हजुर, यहाँले उल्लेख गरे जस्तो एनको सवालमा त्यो हो, सँगसँगै सहकारी मन्त्री आफैले बोल्नु भएको थियो कि तिहारमा तपाईँले सिरानी मुनि नियावली हालेर बस्न पाउनुहुन्छ भनेर उद्घोष गर्नुभएको थियो, कहाँनिर ब्रेक लाग्यो?
यसलाई यहाँले एकदम ठिक भन्नुभयो, त्यो प्रोग्राममा म आफै पनि छु। कास्कुन काठमाडौँ जिल्ला बचत ऋण सहकारी सङ्घको एउटा प्रोग्राममा माननीय मन्त्रीज्यूले तिहार अगाडि नै हामी नियावली ल्याइसक्छौँ भनेर बोल्नुभएको थियो, र साँच्चै उहाँको तर्फबाट पहल पनि भयो। अब कतिपय नियमावलीमा पनि हाम्रो सहकारी मैत्री नभएका तफाहरूलाई हामी अभियानको तर्फबाट हामी पनि बस्यौँ, माननीय मन्त्रीज्यू, सचिवज्यू, रजिस्ट्रारज्यू, विभागका चाहिँ जिम्मेवार अफिसरहरू हामी 2 दिन चाहिँ करिब करिब 5-5 घन्टा जति बसेर सबै हाम्रो सहमति कायम पनि गऱ्यौँ। सहमति कायम गरेर अब नियमावली यो रूपमा आउनुपर्छ भनेर तिहार अगाडि हामीले टुङ्ग्यायौँ, तिहारको अगाडि मन्त्रीज्यूले कोही हिसाबमा हामीले बसे अनुसार, तर त्यसपछि त्यो फेरि कानुन मन्त्रालयमा गएर त्यसलाई चाहिँ यो कानुनको चाहिँ सहमति लिनु पर्दछ, त्यहाँ 3 महिना जति थन्क्यो। अहिले यो बिचमा धेरैवटा ऐनहरू पास गर्नुपर्ने संविधानको बाध्यताका हिसाबले, अस्ति फागुन 20 गतेभित्र थुप्रै ऐन पास गर्नुपर्ने, त्योभन्दा अगाडि पनि अरू ऐन नियमावलीहरू पास गर्नुपर्ने, निर्देशिकाहरू पास गर्नुपर्ने कारणले यो हाम्रो अलिक प्रायोरिटीभित्र परेनछ नियमावली। अहिले भर्खरै पछि यो त्यताको काम सकिसकेपछि कानुनबाट त्यो मन्त्रालयबाट आइसकेपछि अहिले हामीले हाम्रो जानकारीमा आए अनुसार त्यो क्याबिनेटमा गएको छ मन्त्रालयबाट, र क्याबिनेटबाट क्याबिनेटको विधेयक समितिमा हाम्रो कानुन मन्त्रीको अध्यक्षतामा हुँदो रहेछ, त्यो विधेयक समितिमा छलफल छ। मलाई लाग्छ अब 7-10 दिनभित्रमा नियमावली आउँछ नै होला,
आउँछ नै होला
हामी त्यो विश्वास लिइरहेका छौँ।
यो अत्यन्त सुन्दर पक्ष यहाँले उजागर गर्नुभएको छ। तपाईँहरूलाई एउटा खालको आरोप छ कि सहकारी अभियानमा तपाईँ हिजो लाग्दै गर्दाखेरि अहिले छाता सङ्घको नेतृत्वमा तपाईँ हुनुहुन्छ, त्यो हिसाबले पनि 47 सालमा 7,000 सीमित थिए सहकारीहरू त्यो बेलामा हेर्दाखेरि, त्यो पछाडि एउटा खालको वातावरण, राजनीतिक वातावरण वा भनौँ यो प्रजातान्त्रिक वातावरणले काम गर्यो, जति पनि सहकारीहरू खुल्ने मौलाउने अवसरहरू चाहिँ प्राप्त गर्यो, यो खुल्ने न्यूमा केही समस्याहरू आए नि सहकारीमा, के भन्नुहुन्छ?
खुल्ने न्यूमा मात्रै भन्दा पनि अब एकपटक यो जुन विभागले खास गरी बचत ऋणका सहकारी संस्थाहरूलाई दर्ता रोकिदिया थियो करिब 64 सालसम्म, 2350 मात्रै बचत ऋणका सहकारी संस्थाहरू थिए, त्यो बिचमा अरू बहुद्देशीय अरू नाम्राहरू पनि खुल्दै फेरि बचतका काम पनि गर्दै आयो। अनि हामीले धेरै लामो छलफल गरिसकेपछि तत्कालीन सहकारी विभागका रजिस्ट्रार टङ्कमणि शर्मा जो अहिले महालेखा परीक्षकको जिम्मेवारीमा हुनुहुन्छ, उहाँसँग धेरै लामो छलफल गरिसकेपछि मापदण्ड पहिलोचोटि 2064 मापदण्ड जारी भएर बचत ऋण सहकारी संस्थाहरू खुले। अहिले लगभग त्यो 14,000 हारिमा बचत ऋण सहकारी संस्थाहरू नै छन्। अब यो एउटा क्रम के हुँदो रहेछ भने संसारकै इतिहासमा हेर्दा एक चरणमा सहकारीहरू असाध्यै धेरै खुल्दै जाने ट्रेन्ड पनि हुँदो रहेछ, र पछि त्यसलाई फेरि अब अवस्थाले एउटा मर्जिङको ठाउँमा एकीकरण गर्ने ठाउँमा आइपुग्दो रहेछ। अहिले धेरै
दुईवटा फेजको
कुरा आयो, अहिले पनि अब हाम्रो सहरी क्षेत्रमा अलिक विकास भएको गाउँ क्षेत्रमा सहकारीहरू अवस्थाभन्दा बढी छन्, अब त्यसलाई मर्ज गरेर जानुपर्नेछ। अझ पनि रिमोट एरिया खास गरी हिमाली क्षेत्रतिर दूर दराजका गाउँ इलाकाहरूमा सहकारी पुगे होइन, ती ठाउँमा नयाँ संस्था खोलिनुपर्छ, र जहाँ जहाँ जनघनत्व बढी छ, जहाँ एउटा विकासोन्मुख ढङ्गले सहर र नगरको उतिर गइसकेको ठाउँमा मर्जिङ अथवा एकीकरण गर्दै जानुपर्छ भन्ने अभियान पनि चलेको छ। र यसरी जाने सन्दर्भमा अब अहिले हाम्रो जुन सहकारी ऐन 2074 पनि भनेको छ, एउटा पालिकाभित्र एउटा स्थानीय तहको एउटा गाउँपालिका वा नगर वा महानगरपालिकाभित्र एउटा प्रकृतिको एउटा मात्रै संस्थाको सदस्य हुन पाइन्छ, त्यसको ऐनको हिसाबले 3 वर्षको म्याद थियो, त्यो करिब करिब अब 1.5 वर्ष पुग्न लागिसक्यो, अब करिब 1.5 वर्ष चान्जुनको बिचमा एउटा संस्था रोज्नुपर्ने अवस्था छ, त्यस कारणले पनि त्यो हामी धेरै संस्थाहरूलाई मर्ज गर्न सक्ने एउटा वातावरण पनि बनिरहेछ, अहिले एकीकरण गर्नुपर्ने अवस्था पनि छ। त्यस हिसाबसँग अब संसारकै इतिहासमा हामीले हेऱ्यौँ, क्यानाडाको हेऱ्यौँ, अमेरिकाको हेऱ्यौँ, हाम्रो एसियाकै साउथ कोरिया, थाइल्यान्ड, अरू मुलुकहरूको हेर्दा पनि धेरै मुलुकहरूमा पहिला संस्थाहरू एकदमै धेरै खुल्ने, पछि अवस्थाले त्यो मर्जिङ गर्दै एकीकरण गर्दै जानुपर्ने अवस्था हुन्छ।
अर्को पनि यहाँहरूलाई चार्ज लागेको छ, सहकारी सङ्घ संस्थाहरूले आरोप लगाएका छन् कि केही नेपाल यसलाई संशोधन गर्न बनेको विधेयकले कर सम्बन्धी जुन प्रावधान ल्यायो कि नगरपालिका स्तरमा सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थालाई 5%, उपमहानगरपालिका र महानगरपालिकामा कार्यरत सहकारी संस्थालाई 10% आयकर लाग्ने जुन व्यवस्था गर्यो त्यो सँगै अरू सहकारीहरू छुटे नि।
यसलाई यसो हो, त्यो यहाँको त्यो स्प्रेड के हो भने खास गरी वित्तीय कारोबार गर्ने सहकारी हुनुपर्थ्यो, नाम त्यहाँ अब लेख्दा बचत तथा ऋण सहकारी संस्था भनियो। हामीले अर्थमन्त्रीज्यूसँग सचिवज्यूहरूसँग पनि हामीले गरेका छौँ। स्प्रेड के हो भन्दा यो वित्तीय कारोबार गर्ने सहकारीहरूलाई 20% ट्याक्स लाग्दै थियो, हाम्रो ऐनमा 5, 7, 10 राख्यौँ नगरपालिका उपमहानगरपालिका र महानगरपालिकामा, तर त्यो आर्थिक ऐनमा आएन, आर्थिक ऐनमा नआए त्यो कार्यान्वयन भएन। पछि फेरि हामीले अर्थमन्त्रीज्यूसँग एउटा अनुरोध गऱ्यौँ, उहाँले एउटा कार्यदल बनाउनु पऱ्यो, कार्यदलको सिफारिसका आधारमा अब नगर साधारण नगरपालिकाभित्र अब 75%सम्म ट्याक्स छुट दिने र 5% मात्रै लाग्ने भयो, 20% 75% छुट दिएपछि 5% लाग्ने भयो, उपमहानगर र महानगरमा 50% छुट दिने अहिले व्यवस्था छ, अहिले केही नेपाललाई संशोधन गर्न भनेको विधेयकमा। त्यसका आधारमा तपाईँले भन्नुभयो जस्तै नगरपालिकामा 5%, उपमहानगर र महानगरपालिकामा 10% ट्याक्स लाग्ने व्यवस्था छ। यो सबै वित्तीय कारोबार गर्ने सहकारीको हकमा हो, यद्यपि अहिलेको त्यो ऐनमा बचत ऋण सहकारी संस्थाहरू भनिएको छ। हामी पछि कुरा गर्दा पनि मन्त्रालयले आवश्यकता पऱ्यो भने हामी परिपत्र पनि गर्छौँ भन्ने पनि हामी जिम्मेवार पदाधिकारीहरूबाट त्यो कुरा पनि आएको छ। यो समग्र सहकारीहरूलाई नै हो, र अरू सहकारीलाई त यसै कर छुटै छुट छँदैछ, त्यसै हिसाबसँग अगाडि जान्छ। र तपाईँले अघि अगाडि उठाउनु भएको विषय नगर क्षेत्रमा खास गरी भ्याल्लीभित्र अरू केही संस्थाहरूमा सहकारीका मूल्य मान्यता सिद्धान्त अनुसार नचलेकाले केही समस्याग्रस्त पनि भए, अहिले पनि त्यसको समस्याग्रस्त सहकारीलाई हेर्नको लागि एउटा व्यवस्थापन समिति ऐनका आधारमा बनेर ओरिएन्टलबाट काम सुरु पनि भइरहेछ। त्यो कारणले अलिअलि केही त्यस्तो समस्याहरू पनि रह्यो। अब पछिल्ला दिनमा हामीले यो सहकारीहरूलाई एउटा यो सहकारीको मूल्य सिद्धान्तभित्र चल्नुपर्ने बाध्यता र सहकारीहरूलाई एकीकरण गर्दै सङ्ख्यात्मक भन्दा पनि गुणात्मक सेवा दिन पर्ने ठाउँमा पुर्याउनको लागि सहकारी अभियान अगाडि बढ्नुपर्छ भन्ने, हामी सहकारी क्षेत्रमा पनि र राज्य पक्षमा पनि त्यो एउटा चाहिँ त्यो ढङ्गसँग अगाडि बढिरहेको अवस्था छ। हेरौँ भविष्यका दिनमा सहकारी अभियानले अझ धेरै ठुलो योगदान हुनसक्छ।
यो सङ्क्रमणको एक खालको समय टर्दै टर्दै छ जस्तो लाग्छ यहाँलाई।
अलिकति के रह्यो भने अब यो हाम्रो स्थानीय पालिकाहरूमा, स्थानीय तहमा, प्रदेश सरकारमा र सङ्घीय सरकारमा अब राज्यको संरचना अनुसार हाम्रो सहकारीहरू पनि हेर्ने, अनुगमन नियमन गर्ने पनि बाँडियो। त्यस कारणले एउटा पालिकाभित्र कार्यक्षेत्र भएका संस्थाहरूको दर्ता, अनुगमन, अब नियमन, प्रवर्धन, कारवाही गर्ने अधिकार स्थानीय पालिकालाई भयो। अरू त्योभन्दा एक पालिकाभन्दा बढी कार्यक्षेत्र भएपछि त्यो प्रदेशमा गयो, एक प्रदेशभन्दा बढी हुने बित्तिकै त्यो सङ्घीय सरकारमा जाने भयो। त्यसरी जाने क्रममा केही सङ्क्रमण जस्तो पनि अवस्था छ। तल हामी स्थानीय पालिकाहरूमा हामी जाँदाखेरिमा त्यहाँ जनशक्ति छैन, जनस्रोत छैन, हाम्रो सहकारी बुझ्ने म्यान पावरहरू एकदम कम छ, त्यस कारणले हामीलाई गाह्रो पऱ्यो भनिरहनु भएको छ। हामी यो बिचमा 7 प्रदेशमध्ये 6 प्रदेशमा हामीले कार्यक्रम पनि राखिसक्यौँ, कर्णाली प्रदेशमा अब हामी अर्को महिनामा राख्दैछौँ। त्यो हिसाबसँग हेर्दाखेरिमा हामी स्थानीय तहका जनप्रतिनिधिहरूसँग, प्रदेश तहका जनप्रतिनिधिहरूसँग र हामी सहकारी क्षेत्रबाट त्यो हामी धेरै छलफल गऱ्यौँ। प्रदेशमा पनि ऐनहरू निर्माणको फेजमा रहेको, स्थानीय तहमा पनि ऐनहरू सहकारी ऐन कतिले निर्माण गरिसकेका, कति तयारीमा रहेको, त्यसपछि नियमावली बनाउनु परे आदि कारणले हामी धेरै छलफल इन्ट्रेक्सनमा पनि छौँ। त यो अलिकति तलको यो अहिले कर्मचारी समायोजन जुन एउटा भइरहेछ, त्यो तल्लो तहमा पर्याप्त जनशक्ति नहुने र हाम्रा जनप्रतिनिधिहरूलाई पनि कतिपय सहकारीको महत्त्वको बारेमा बुझाउनु पर्ने, यो कारणले अलिअलि यो सङ्क्रमण काल जस्तो फेज देखिन्छ। तर बिस्तारै अब यसलाई मेटाएर हामी राज्यका सहयोगी निकाय हौँ, हामी प्रतिस्पर्धी होइनौँ, राज्यले गर्ने काममा हामी सहयोग गरिरहेछौँ, खास गरी आफ्ना सदस्यको समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र पर्यावरण संरक्षण हाम्रो काम, त्यो राज्यले गर्ने काम हामी सघाइरहेछौँ। एसडिजी यो दिगो विकास लक्ष्य पुरा गर्ने काम हामी सघाइरहेछौँ भने हामी सहकार्य गरेर अगाडि बढ्न चाहन्छौँ। राज्यले पनि त्यसरी हातैमालो गरेर अगाडि बढ्यो भने निश्चय नै हामी हाम्रो साझा अभियान हो, यो अभियान मार्फत हाम्रो मुलुकलाई समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने कुरा टाढाको विषय हुने छैन।
हुन्छ, हामी कार्यक्रमको हिसाबले अन्त्यमा छौँ। एउटा मात्रै जिज्ञासा कि आम सहकारी कर्मीलाई छाता सङ्गठनको हिसाबले के सल्लाह सुझाव राख्नुहुन्छ?
अब हाम्रो यहाँले जुन भन्नुभएको छ, आम एउटा हाम्रो श्रोताहरूलाई, सबै सहकारी क्षेत्रका साथीहरूलाई, आम जनतालाई के भन्न चाहन्छु भन्दा, सहकारी हाम्रो मुलुकको अत्यन्तै एउटा महत्त्वपूर्ण, जनताको जीवनस्तर बदल्ने एउटा भरपर्दो माध्यम हो। सहकारी क्षेत्रमा अगाडि नै आबद्ध भइसक्नु भएको साथीहरू हुनुहुन्छ, त्यसमा आबद्ध भएर अझै सशक्त ढङ्गसँग अगाडि बढ्नु पऱ्यो। जो सहकारीमा हुनुहुन्न, कुनै न कुनै सहकारी संस्थामा आबद्ध भएर त्यस मार्फत आफ्नो परिवारको, सिङ्गो समुदायको एउटा जीवनस्तर बदल्ने काममा सहयोगी भूमिका निर्वाह गरौँ। र साँच्चै संविधानले भनेअनुसार नै हामी सहकारी क्षेत्रलाई 3 पक्षमध्ये एउटा पक्ष हुँदाखेरिमा हाम्रो हरेक क्षेत्रमा कम्तीमा 1/3 योगदान पुर्याउन सक्ने गरी सहकारी अभियानलाई माथि उठाउँ, यो हाम्रो साझा अभियान हो, म यही कुरा राख्न चाहन्छु। धन्यवाद।
हुन्छ, यो महत्त्वपूर्ण समय अनि कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
धन्यवाद गोविन्दजीलाई पनि र हाम्रो विजय एफएम जो हाम्रो सहकारी मार्फत यो चलिरहेको छ, यसले यो सहकारी अभियानलाई अगाडि बढाउन यो हाम्रो मिडिया मार्फत अत्यन्तै ठुलो योगदान भइरहेको छ र भविष्यका दिनमा अझ बढी योगदान पुग्नेछ भन्ने विश्वास लिएको।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं सहकारी कर्मी मिनराज कण्डेल। उहाँसँगको कुराकानी सँगसँगै अब भने कार्यक्रमबाट छुट्टिनुपर्ने बेला भइसकेको छ। अर्को दिन अर्का अतिथिको साथमा उपस्थित हुने नै छौँ। तबसम्मको लागि गोविन्द रिमाल छुट्टिन्छु। नमस्कार।